Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz. मालपोत कार्यालय सुर्खेतको अनलाइन सेवा प्रभावकारी हुन सकेन, सेवा नै झन्झटिलो भएको गुनासो।
जुम्लाका किसान कालीमार्सी धान भित्राउन व्यस्त, डम्पिङ साइटले धान बालीमा नष्ट गरेको किसानको भनाई।
बाघको बासस्थानको लागि बाँकी राष्ट्रिय निकुञ्ज उपयुक्त बन्दै सड़क दुर्घटनामा परे 5 वर्षमा 264 जनावर मरे।
र नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आईसीसीको निर्णय। विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्ने, नेपाल पहिलो जितका लागि संघर्ष गर्दै। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। नेपाली सेनाले स्थानीय तहका जनप्रतिनिधिलाई विपदबाट बच्ने उपायका बारेमा विभिन्न नगरमा प्रशिक्षण दिन सुरु गरेको छ। भइपरि आउने विपदबाट बच्नका लागि नेपाली सेनाले नयाँ सुबुजगण र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन थालेको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बाढी पहिरो डुबान आगलागी तथा भूकम्पको उच्च जोखिम भएकाले भइपरि आउने विपदका बारेमा जोगिन नेपाली सेनाले प्रशिक्षण दिन लागेको बताएको छ। प्रशिक्षणमा वीरेन्द्रनगर नगरपालिकाका 16 वडाबाट 4 दलले जनप्रतिनिधिको सहभागिता रहेको छ। प्रशिक्षणमा विपदमा परेकाले तत्काल उपचारका लागि प्राथमिक उपचार पनि गर्न सकिने उपायको बारेमा जानकारी दिने नयाँ सुबुजगणका प्रमुख सेनानी झुलेन्द्र विक्रम बस्नेतले बताउनुभयो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुविदीले विपद उद्धारका विषयमा स्थानीय तहका जनप्रतिनिधि जानकार हुन नसकेको खण्डमा यो प्रशिक्षणले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। विपदको उद्धारका बारेमा सबैलाई जानकारीका लागि नेपाली सेनाले यो पहिलो पटक वीरेन्द्रनगरमा जनप्रतिनिधिलाई प्रशिक्षण तालिम समेत गरेको छ। 2071 सालमा सुर्खेतमा आएको बाढीले धेरैको घरबारमा क्षति पुर्याएपछि डुबान परेपछि त्यसको प्रतिकारका लागि नेपाली सेनाले विपद उद्धारका लागि प्रशिक्षण तालिमको सुरुवात गरेको हो। तालिम 4 दिनसम्म चल्नेछ।
बाँके राष्ट्रिय निकुञ्ज बाका लागि उपयुक्त थलो बन्द गएको छ। 72 किलोमिटर पूर्व पश्चिम क्षेत्रमा 30 किलोमिटर कोहलपुर बबई रत्न राजमार्गमा फैलिएको निकुञ्जमा खानेपानी वासस्थानको उचित व्यवस्थापन गरेपछि बाघको संख्या बढ्दै गएको निकुञ्जले जनाएको छ। निकुञ्जमा सन् 2013मा 4 बाघ रहेकोमा बढेर सन् 2018मा 21 पुगेको छ। यस्तै 2067 सालमा स्थापना भएको निकुञ्जमा आहार विहार वासस्थान खानेपानी लगायतका समस्या समाधान गएपछि बाघको संख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु प्रसाद थपलियाले बताउनु भएको छ। उहाँका अनुसार निकुञ्जमा सबैभन्दा धेरै खानेपानीको समस्या रहेको थियो। सुक्खा क्षेत्र भएका कारण निकुञ्जका जनावरहरू पानी पिउनका लागि राप्ती नदी किनारमा पुग्ने गरेका थिए। रातको समयमा सडक पार गर्ने क्रममा उनीहरू सडक दुर्घटनामा समेत पर्ने गरेका थिए। यसैबीच निकुञ्जमा विगत 5 वर्षको अवधिमा 264 जनावर सडक दुर्घटनामा परेर मरेका छन्। निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष 75-76मा 45 वन्यजन्तुको मृत्यु भएको छ। यस्तै आर्थिक वर्ष 74-75मा 72, आर्थिक वर्ष 73-74मा 83, आर्थिक वर्ष 72-73मा 50, त्यस्तै 71-72मा 24 वन्यजन्तुको सडक दुर्घटनामा परेर मृत्यु भएको छ। गत वर्ष दुर्घटनाको जोखिममा परेका 431 वन्यजन्तुको उद्धार गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जलाई सरकारको 100 पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्रता बनाएको छ। वीरेन्द्रनगर नगरपालिकाको 6 गोदाम लाइनमा रहेको गङ्गामाला पाउरोटी उद्योगमा प्रशासनले सिलबन्दी गरेको छ। गङ्गामाला पावरटी उद्योगमा मापदण्ड विपरीत सञ्चालन भएको सूचनाको आधारमा अनुगमन गर्दा सिलबन्दी गरिएको जनाइएको छ। पावरटी बनाउने किचनमा खानेपानीका भाँडा फोहोर भएको, किचन सफा नभएको, कामदारले सरसफाई नगरेको जस्ता समस्याहरू देखिएपछि सिलबन्दी गरिएको प्रशासनका प्रशासकीय अधिकृत उत्तम शर्माले बताउनुभयो। उहाँले तयार पारेका खाद्यान्न सामग्री नढाकेर राखिएको काले पनि फोहोर भएकाले अनुगमन गर्दा विभिन्न सामग्रीहरू फोहोर अवस्थामा भेटिएकाले सिलबन्दी गर्नु परेको उहाँले बताउनु भएको छ।
काम छिटो छरितो र सहज रूपमा हुने भन्दै मालपोत कार्डले सुर्खेतले अनलाइन प्रणाली सेवा सुरु गरेको छ भने सेवा प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ। अनलाइन प्रणालीबाट काम हुँदा सहज हुने भने पनि व्यवस्थापन गर्न नजान्दा मालपोत कार्यालयमा सेवाग्राही मारमा परेका छन्। अनलाइनबाट कामको सुरुवात गरिए पनि ढड्डामा पनि तथ्याङ्क राख्नुपर्ने भएकाले सेवाग्राहीले शास्ति खेप्नु परेको हो। सुनौ यसै सन्दर्भमा तयार पारेको एक रेडियो सामग्री। यसरी मालपोत कार्यालय सुर्खेतमा सेवा लिन आएका सेवाग्राहीको भीड़ लाग्ने गरेको छ। प्रविधिको विकास भएसँगै मालपोत कार्यालय सुर्खेतले अनलाइनबाट आफ्ना कामहरू सुरु गरेको एक वर्ष भन्दा धेरै भइसकेको छ। अनलाइन सेवा सुरु भए पनि कार्यालयले दिने सेवामा छिटो छरितो नहुँदा सेवाग्राहीले शास्ति खेप्नु परेको बताएका छन्। वृन्दनगर एकका नवल सिंह दमाई जग्गाको लेनदेनका लागि आफू आएको दुई दिनसम्म पनि काम नभएको भन्दै अनलाइन सिस्टमबाट काम ढिला हुने गरेको गुनासो गर्नुहुन्छ।
कम्प्युटर सिस्टम अहिले भइरहेछ नि, कर्मचारीको समस्या हो चाहे नेटको समस्या हो के हो, अब त्यो हामीले चाहिँ त्यतिसम्म जानकारी त हुँदैन। कम्प्युटर फाँडमा नै भित्र फाँड भन्दा पनि कम्प्युटर फाँडमै आएर सबैभन्दा ढिलो हुने काम चाहिँ यहीँ भइरहेछ। आज हामी दुई दिन भइसक्यो, अहिलेसम्म हाम्रो चाहिँ पालो अहिलेसम्म आएको छैन। पहिलाको अनलाइन सिस्टम नहुँदाखेरि त अब त्यो त एउटा अहिले परिवारजन उसको स्थितिले हेर्दाखेरि कम्प्युटर आउनु ठिक हो, कम्प्युटर सिस्टम भनेको ठिक हो, तर के हो भनेपछि जो हुनुपर्ने काम जो छिटो र छरितो हुनुपर्ने थियो त्यो अझै चुस्त भइरहेको छैन, जति हुनुपर्थ्यो त्यति भइरहेको छैन।
अनलाइन सेवा सुचारू गरे पनि सेवा प्रवाहमा भने अझै ढिलासुस्ती भइदिँदा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन्। जिल्ला मालपोत कार्यालय अनलाइन सिस्टममा गए पनि सेवाग्राहीले पाउने सेवा तथा कार्यमा हुने त्रुटि कार्यालय छिर्ने बित्तिकै देख्न सकिन्छ, जसका कारण सेवाग्राही झनै मर्कामा परेका छन्। अनलाइन सेवा अन्तर्गत अनलाइनमा इन्ट्री गर्ने, लाल पूर्जा बनाउने, चिठी पत्र टाइप गर्ने, मोठ बिडाउने, जग्गा रोक्का राख्ने, नामसारी गर्ने लगायतका काम सबै कम्प्युटरबाटै गर्नुपर्छ, तर पनि सेवामा भने ढिलासुस्ती हुने गरेको छ। वृन्दनगर 11 का टङ्क लामी छाने।
अब यो नयाँ ढङ्गबाट सेवा सुविधा दिन खोजे जस्तो त देखिन्छ, तर खोजे पनि के हो त भन्दाखेरि पहिलाको भन्दा एकदम ढिला भइरहेको छ। हुनसक्छ यहाँ कर्मचारी भर्खर भर्खरै समावेशन भएर आएर मेसो नपाएको पनि हुनसक्छ, अथवा प्रविधिसँग त्यति खेलिसकेका साथीहरू नभएको भए पनि हुनसक्छ, तर गर्न खोजेको कुरा ठिक छ। तर परिणाममा चाहिँ जनताले सोचे जस्तो छिचो छरितो ढङ्गबाट जनताले सेवा पाएको चाहिँ मैले पाउँदिन। अंशभण्डाको लागि चाहिँ आएको हो, तर अब यो चाहिँ 4-5 दिन लागिसकेको छ, तर के हो त भन्दा तुलनात्मक रूपमा चाहिँ जति छिटो हुनु पर्थ्यो त्यति हुन सकेका चाहिँ छैन।
सेवाग्राहीले सेवा लिनका लागि टाढाबाट आउने गरेको भए पनि काम ढिला बन्दा वीरेन्द्रनगरमै बास बस्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन्। मालपोत कार्यालयमा लाइन व्यवस्थित नहुँदा वृद्ध वृद्धा, बच्चा बकेका आमा र अपाङ्गता भएका व्यक्तिका लागि अझ धेरै समस्या हुने गरेको बताउनुहुन्छ चौकुनी गाउँपालिका 6 का रतन सिंह थापा।
लाइनको सिस्टम पद्धतिबाट गराउँदा ठिक हुने थियो, भद्रगोल छ, अब कोही अगाडि पछाडि दायाँ दायाँ पछाडिबाट पनि दिने अगाडिबाट पनि, यो सिस्टम चाहिँ ठिक हुन्थ्यो। अब यसलाई व्यवस्थापन गर्न कार्यालयबाट नै ठिक हुन्छ। त्यो केही पनि भएको देखेन भने महिला दिदीबहिनीहरूको लागि व्यवस्थापन, वृद्धहरूको लागि व्यवस्थापन, अपाङ्गहरूको लागि व्यवस्थापन, त्यो चाहिँ यो सार्वजनिक निकायमा त्यो गर्नै जरुरी छ। यो त राज्यले नै त्यो व्यवस्था गरेको कुरा हो, कानुन सम्बन्धमा पनि त्यो कुरा छ भने अब हामीले यो सेवा प्रदायको ठाउँमा चाहिँ यो किन गर्न सकेका छैनौँ कार्यालयको चाहिँ अलिकति त्यसमा चाहिँ ध्यान पुर्याउनु जरुरी लाग्छ मलाई।
जग्गा रोका र फुक्का दुवै कामका लागि लेगबेसी नगरपालिका साथदेखि आउनुभएका मानकुमारी रोकायले भने दुई दिनसम्म पनि काम नबनेको भन्दै आक्रोश पोख्नुभयो।
रोका गर्ने पनि थियो, फुक्का गर्ने पनि थियो, हिजोदेखि हिँडेका छौँ, खोइ नामै आएन। कति छन्, कति अरू दुई तिन दिनका धेरै छन्। सबको काम एक दिनमा हुँदै हुन्न, झन् ढिलो हुने रहेछ। कर्मचारीहरू छैनन्, यहाँ थोरै हुन्छन्। कहिले कम्प्युटर बिग्रिन्छ, बरु हातले छिटो हुन्थ्यो होला जस्तो लाग्छ हामीलाई त। बहुत गाह्रो भइरहेछ, त्यति टाढाबाट आउँछौँ अब त्यस्तै हो। लाइन पनि छैन, यहाँ सिस्टम पनि छैन, केही पनि छैन। पछि आएको अगाडि जान्छ, अगाडिको तलको माथि हुन्छ केही।
यता मालपुत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले जनशक्तिको अभाव, कम्प्युटरबाट काम गर्दा नेटको समस्या हुने र केही ढिला हुने गरेको भए पनि यो काम सेवाग्राहीका लागि भरपर्दो भएको बताउनुहुन्छ।
भरपर्दो पनि त्यति थिएन, कृत्य हुने बढी सम्भावना हुन्थ्यो, राजस्वमा पनि क्लियर हुँदैनथ्यो, व्यक्तिले एउटा भर्थ्यो बुझिन्थेन। अहिले त अनलाइनमा नै देखाइदिन्छ, सबै कुरो मूल्य नै देखाइदिन्छ। पछिसम्मको लागि जग्गा धनीहरूको सेवाग्राहीहरूको जुन एउटा कागजी रेकर्डहरू कम्प्युटरमा राख्दाखेरि जुन सुरक्षित हुन्छ त्यो नै मुख्य विषयवस्तु सेवाग्राहीले सम्झिदिनु पर्यो। टाइम चाहिँ डबल लाग्यो नै, त्यसमा पनि अनलाइनमा कहिले काहीँ के हुन्छ, सर्भरको सिस्टम बिग्रेको हुन्छ, ढिलो भए पनि यो भरपर्दो हो। अब यस्तै गर्दै गर्दै जाँदा हाम्रो पेपरलेस पनि बनाउने हो, पछि त घरबाट नै हामीले आफ्नो सेवा लिन सक्ने हुन्छ, सेवाग्राहीले आफैले अप्लाई गर्न सक्नुहुन्छ।
जे होस्, कर्णालीका हरेक कार्यालयले प्रदान गर्ने सेवा सुविधामा छिटो छरित भए सेवाग्राहीले सेवा पाएको महसुस गर्ने थिए कि।
हामीसँग छिमेक सूर्य फेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मालपोत कार्यालय सुर्खेतको अनलाइन सेवा प्रभावकारी हुन सकेन, सेवा नै झन्झटिलो भएको गुनासो, बाघको वासस्थानको लागि बाँके राष्ट्रिय निकुञ्ज उपयुक्त बन्दै सड़क दुर्घटनामा परि 5 वर्षको अवधिमा 264 जनावर मरे लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। जुम्लाका किसानहरू यति बेला कालीमाटी धान भिट्याउन व्यस्त रहेका छन्। दशैं सकिए लगत किसानहरू धमाधम धान काट्न थालेका हुन्। यो वर्ष असोज महिनामा पानी परेका कारण पनि आलु, मकै, कोदो र सिमी भने पाकेको छैन। कतिपय किसानले भने चन्दननाथ नगरपालिकाको डम्पिङ साइटले किसानको धान बाली नष्ट भएको गुनासो गरेका छन्। डम्पिङ साइट वरिपरिको दर्जन बढी घर परिवारको धान बाली सखा भएको चन्दननाथ नगरपालिकाका जनक रोकायले बताउनु भएको छ।
सरकारले बेवास्ता गरेको भन्दै मुगुवासीले अर्थव्यवस्था समितिलाई गुनासो गरेका छन्। कर्णाली प्रदेशमा रहेका आर्थिक तथा प्राकृतिक सम्भावनालाई उच्चतम उपयोगका लागि स्थलगत अवलोकन गर्न मुगु पुगेको अर्थ समितिको टोलीलाई मुगुवासीले गुनासो गरेका हुन्। संघीय संसदको अर्थ समितिले आयोजना गरेको कार्यक्रमका सहभागी मुगुवासीले जनताले सरकारले कर्णाली प्रदेश लगायत सुदूर सुन्दर राणाको विकासमा सौतेनी व्यवहार गरेको आरोप लगाएका छन्। कार्यक्रममा अर्थ समितिलाई मुगुका भावनाको बारेमा जानकारी गराउँदै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष निरुपेन्द्र बहादुर मल्लले नेपालको सुन्दर ताराल रारा, सतीदेवीसँग अङ्ग पतन भएको स्थान छायनाथ लगायतका क्षेत्रको बारेमा जानकारी गराउँदै उहाँले मुगुमा रहेका पर्यटकीय सम्भावना ओझेलमा परेको बताउनु भएको छ। नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले विगत धेरै वर्षदेखि यसै गरी योजनाहरू बनाउने नामबाट केन्द्रमाबाट टोली मुगु आउने तर फर्किसकेपछि सुझाव डस्टबिनमा फाल्ने बाहेक अरू काम हुन नसकेको बताउनुभयो।
कर्णाली प्रदेशको राजधानी कर्णाली प्रदेशको कर्णाली करिडोर सरकारको प्राथमिकतामा मात्रै सीमित भएको छ। चीन सरकार र नेपाल सरकारका मुख्य नेतृत्व बीच दुई पटकसम्म करिडोरको विषय प्रवेश पाउँदा समेत अझै यो विषय अन्यलमा परेको छ। नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आउनुभएका चिनिया राष्ट्रपति सी जिनपिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका विकासका बारेमा गरिएका सम्झौतामा करिडोरको सम्भाव्यता अध्ययन गर्ने मात्रै भनिएको छ। पटक पटक कर्णाली करिडोरको विषयमा चीन सरकार र नेपाल सरकारले चासो दिए पनि तत्काल निर्माण गरिने बुदामा भने करिडोर परेको छैन। पटक पटकको चासो मात्र रहनु र 20 बुदामा करिडोर नपर्नुले कर्णालीका नागरिकमा निराशा पैदा भएको नेपाल बार एसोसिएसनका सचिव अमल राज शाहीले बताउनुभयो।
दाङमा लागू औषध सहित 5 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोद विक्रम शाहले उनीहरूलाई घुराएको नयाँ बस पार्कबाट पक्राउ गरिएको बताउनुभयो। पक्राउ परेकालाई लागू औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो।
दाङको त्योखुरीमा अलिङ्गालको टोकाईबाट एकजनाको ज्यान गएको छ। राप्ती गाउँपालिका नौ जामुने बस्ने 40 वर्षका घनश्याम बरालको अलिङ्गालको टोकाईबाट ज्यान गएको हो। वनमा घाँस काट्ने क्रममा अलिङ्गालको गोलो भत्किएपछि बराललाई टोकेको थियो। अरिगालको टोकाईबाट बिरामी हुनुभएका बरालको उपचारका क्रममा ज्यान गएको राप्ती गाउँपालिका नौका वडा अध्यक्ष रहीम बहादुर सुनारीले बताउनुभयो।
कञ्चनपुरको बेलडाँडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर 3 वैभवबाट M1299 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा 35 वर्षका हंसबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख निरीक्षक दानबहादुर रोकाएले खेतमा मलखात हाल्न भन्दै बेलौरी नगरपालिका 10 बुढादेखि झिलमिलिया जाने क्रममा दुर्घटना हुँदा खड्काको मृत्यु भएको हो। यता कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। चुरी गाउँपालिका वडा नम्बर 3 वर्षका रामचन्द्र आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ।
यस्तै कैलालीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका 1 भरुवाका धीरेन्द्र थापाको कुटपिटबाट श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। श्रीमानको कुटाईबाट अचेत अवस्थामा भेटिएकी थापालाई उपचारका क्रममा नेपालगञ्ज पठाइएको थियो र जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उहाँका श्रीमान धीरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको छ।
हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मान्छौँ रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरको निर्माण कार्यमा ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन्। काम शुरू भएको एक दशक बितिसक्दा पनि ट्र्याक खोल्ने काम अझै शुरू हुन नसकेको उनीहरूको गुनासो छ। सुदूरपश्चिमको गौरवको आयोजनाका रूपमा लिएको करिडोरले को निर्माण कार्य 2066 सालदेखि शुरू भए पनि कामले भने गति लिन सकेको छैन। कञ्चनपुर डडेलधुरा बैतरी र दार्चुलामा 3 अघि 52 करोड रुपियाँमा ट्र्याक खोल्ने ठेक्का सम्झौता भए पनि कञ्चनपुरमा अहिलेसम्म कामको सुरुवात भने भएको छैन। महाकाली करिडोरको लम्बाई कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म 425 किलोमिटर रहेको छ। सबैभन्दा बढी दार्चुलामा 212 किलोमिटर, बैतडीमा 144 किलोमिटर, डडलदुरामा 58 किलोमिटर र कञ्चनपुरमा 11 किलोमिटर सडक खण्ड रहेको छ। आयोजनाको सब इन्जिनियर रुबिन भूषालले महाकाली नदीको किनारबाट जाने भनेर काम सुरु गरिएको भए पनि पञ्चेश्वर आयोजनाका कारण हेरफेर गर्दा काममा ढिलाइ भएको बताउनु भएको छ।
नेपाल राहत शिक्षकको मेची महाकाली संगठन शुद्धिकरण अभियान तथा प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, पेसागत स्वायत्तताका लागि शिक्षण एकता भन्ने नाराका साथ सुरु भएको कार्यक्रम हिजो एक कार्यक्रमका बीच समापन गरिएको हो। कार्यक्रममा सहभागी शिक्षकहरूले सबै राहत शिक्षक एकजुट भएर सशक्त ढङ्गले लाग्नु पर्नेमा जोड दिएका छन्। राहत शिक्षक कर्णाली प्रदेशका अध्यक्ष बुद्धि सिंह विष्टले नेपाल राहत शिक्षकलाई अझैसम्म पनि राज्यले शासन नदिएको गुनासो गर्नुभयो। उहाँले शिक्षकको हकितको लागि आफूहरूको लागि परेको भन्दै सरकारले आफूहरूको मागलाई सम्बोधन नगरेको बताउनु भएको छ। यसैगरी मेची महाकाली संगठन शुद्धिकरण कार्यक्रम यसअघि प्रदेश नम्बर 7 यसअघि सुदूरपश्चिमको धनगढीमा सम्पन्न भएको थियो।
कोपिला भ्याली सेवा समाज वीरेन्द्रनगर 4 सुर्खेतको 12 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष टुप बहादुर मल्लले प्रस्तुत गर्नुभएको हो। यस्तै संस्थाको सचिव गोगन बहादुर मल्लले संस्थाको 15,86,32,000 बराबरको वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री दलर रावलले यस विद्यालयले बालबालिकालाई शिक्षाको क्षेत्रमा सहयोग पुर्याएको भन्दै सरकारको तर्फबाट आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा कर्णालीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले अपाङ्ग मैत्री कार्डको पुल बनाएर बालबालिकालाई सजिलो बनाएको भन्दै सरकार र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ। यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले स्थानीय सरकारका तर्फबाट आफूले सधैँ साथ दिने बताउनु भएको छ। संस्थाका अध्यक्ष टोप बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। अछामको मार्कुको साथीभाइ क्लबले दोस्रो पदम खत्री स्मृति तथा बढी मालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बाजुराको त्रिवेणी नगरपालिकामा बाजुराको बुढा गंगा नगरपालिकालाई 3-0 सेज सेटले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो। उपाधि जित्ने क्रममा साथीभाइले बुढी गंगालाई 25-12, 25-23 र 28-27 सेटमा पराजित गरेको हो। उपाधिसँगै साथीभाइले 51,111 रुपियाँ नगद प्राप्त गर्यो भने उपविजेता बनेको बुढी गंगाले 25,111 रुपियाँमा चित्त बुझाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन सशस्त्र फुकुवा गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले 3.5 वर्षपछि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरेको निलम्बन सशर्त फुकुवा गरेको हो। आइसिसीले जिम्बाब्वे क्रिकेट संघमाथि लगाएको निलम्बन पनि फुकुवा गरेको छ। तर आइसिसीले के शर्तमा नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन फुकुवा गरेको हो भन्नेबारे केही खुलाएको छैन। आइसिसीका अध्यक्ष शशाङ्क मनोहरले निलम्बन फुकुवाका बारेमा नेपाली क्रिकेटमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यहरूको रूपमा सबै मापदण्ड अनुपालन गराउनका लागि पनि नेपाल क्रिकेट संघका लागि एउटा संक्रमणकालीन योजना पनि अघि सारिने बताउनु भएको छ। आइसिसीको बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाबारे गम्भीर छलफल भएको छ। तत्कालीन समयमा भएको अधिवेशनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद राखेपले अधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता नदिएर तथा नयाँ तदर्थ समिति समेत गठन गरेको थियो।
सन् 2022 कतारमा हुने विश्वकप छनौट चरणको खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीले पहिलो खेल जोर्डनकै घरेलु मैदानमा खेल्ने लागेको हो। मैदान उत्रिँदै नेपालले 8 वर्ष अघि जोर्डनसँग बेहोरेको 9-0 नतिजा सुधार गर्ने दाउमा रहेको छ। जोर्डनको अम्मान अन्तर्राष्ट्रिय रङ्गशालामा उत्रिँदै गर्दा दुवै टिम जितको लागि सङ्घर्ष गर्नेछन्। फिफा वरियतामा नेपालभन्दा 63 स्थान माथि रहेको जोर्डनले घरेलु मैदानमा नेपाललाई दबावमा राख्ने प्रयास गर्नेछ। यता नेपालले पहिलो खेलमा कुवेतसँग 7-0 लज्जास्पद हार बेहोरेको थियो भने दोस्रो खेलमा भने चाइनिज ताइपिनलाई 2-0 हराएको थियो। दोस्रो स्थानको कुवेतको 3 खेलबाट 4 अङ्क र अङ्कविहीन ताइपिन तालिकाको पुछारमा रहेका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मालपोत कार्यालय सुर्खेतको अनलाइन सेवा प्रभावकारी हुन सकेन, सेवा नै झन्झटिलो भएको गुनासो।
जुम्लाका किसान कालीमार्सी धान भित्राउन व्यस्त, डम्पिङ साइटले धान बाली नष्ट गरेको किसानको भनाई।
बाघको बासस्थानका लागि बाँके राष्ट्रिय निकुञ्ज उपयुक्त बन्दै, सडक दुर्घटनामा परि 5 वर्षको अवधिमा 264 जनावर मरे।
र नेपाली क्रिकेट संघको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय, विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।